आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता तथा मेरो प्यारा मित्रहरू, यहाँ सबैलाई मेरो जयमसी अनि नमस्ते। आज हामी परमेश्वरको वचन अध्ययनको क्रममा दोस्रो इतिहास 21 र 22 अध्यायबाट वचन अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ सत्य विश्वास त्याग र पापमा पतन। सत्य विश्वास त्याग र पापमा पतन। अहिले हामी परमेश्वरको वचनको त्यस्तो खण्डमा आएका छौं कि धेरै अर्थहरूमा यो चाहिँ जटिल छ। यसको जटिलताको लागि पाप नै खास कारण हो, किनभने पाप सधैं जटिल हुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ योरामको दुष्ट खराब शासन। दोस्रो इतिहास 21 अध्यायको एक पदमा भनिएको छ, त्यसपछि यहोशापात आफ्ना पितृहरूसित सुते र तिनीहरूसँग दाउदको शहरमा गाडिए। योराम नै त्यो यहोशापातका छोरा थिए जसले अहाब र इजेबेलको परिवारमा विवाह गरेथे र उसले तिनीहरूबाट दुष्टताको सिकेथे। अनि हामी अगाडि 2-4 पदमा हेर्नेछौ, यहाँ लेखिएको छ, अनि तिनका छोरा यहोराम तिनी पछि राजा भए। यहोरामका भाइहरू अजर्या, यहियल, जकरिया, अजर्या, मिखाएल र सपत्या थिए। यी सबै इसरायलका राजा यहोशापातका छोराहरू थिए। तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरू अनि यहुदाका सुरक्षित शहरहरू दान दिए, तर राज्य चाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनी चाहिँ जेठा थिए। 4 जब यहोराम आफ्ना पिताको सिंहासनमा सुदृढ भए, तब तिनले आफ्ना सबै भाइहरू र इसरायलका कतिजना राजकुमारहरूलाई पनि तरवारले काटेर मारे। मित्र, उसले सबै आफ्ना भाइहरू र अन्य राजकीय परिवारका सदस्यहरूलाई हत्या गरेर मारे। उसले किन त्यो गरे त भन्दाखेरि 6 हामी हेर्नेछौ, अहाबको घरानाझैं तिनी इसरायलका राजाहरूको चालमा हिँडे किनभने तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही तिनले गरे। परमेश्वरले मिश्रित अन्तर्विवाहको कति पनि आशिष दिनुहुन्न, जुनको परिणाम यहाँ हामी देखिरहेका छौं। सातपद, तर दाउदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाउदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन, किनभने दाउद र तिनका छोराहरूलाई सधैँ प्रकाश दिइरहने एउटा बत्ती दिन्छु भनी उहाँले प्रतिज्ञा गर्नुभएको थियो। मित्र, यो मानिस यति धेरै दुष्ट थिए कि परमेश्वर यस लाइन वा वंशलाई पूर्ण रूपमा जरा समेत नामेट गर्न सक्नुहुन्थ्यो र यो गरेर न्यायको काम गर्नु सक्नुहुन्थ्यो। तर हेर्नुहोस्, परमेश्वर आफ्नो प्रतिज्ञाहरूप्रति कति धेरै विश्वास योग्य हुनुहुन्छ। उहाँले दाउदको लाइनलाई वंशलाई खत्तम गर्नु हुने छैन, किनभने उहाँले दाउदसँग करार बनाउनु भएको थियो। अहिले हामी तुरन्तै परमेश्वरको दण्ड योराम राजामाथि आउन गइरहेको हामी देख्दछौ। आठदेखि दश पदमा भनिएको छ, यहोरामको समयमा एदोम यहुदाको विरूद्धमा बागी भएर आफ्नै राजा खड़ा गरे, यसैले यहोराम आफ्ना अधिकृतहरू र सबै रथहरूका साथमा एदोमतिर बढे। एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राति नै भागे। एदोम आजको दिन समय यहुदाको विरूद्धमा बागी भएको छ। मित्र, परमेश्वरले यो स्पष्ट पार्नुहुन्छ कि यो दण्ड किन योराममाथि आयो। परमेश्वरको वचनले भन्छ कि यो दण्ड परमेश्वरको हातबाट आएको थियो। उसले कति पनि शान्ति पाउन सक्दैनन्, किनभने उसले आफ्ना पुर्खाहरूको परमेश्वरलाई त्यागेका छन्। परमेश्वरले पापको इन्साफ गर्नुहुन्छ, न्याय गर्नुहुन्छ। एघार पदमा लेखिएको छ, तिनले यहुदाका पहाड़ी देशमा अग्ला अग्ला थानहरू बनाए र तिनले यरुसलेमका बासिन्दाहरूलाई प्रतिमा पूजा वेश्यावृत्ति गर्न लगाई वेश्या समान पारे र यहुदालाई कुपथतिर ढल्काए। योराम राजाले वास्तवमा आफ्ना प्रजाहरूलाई प्रतिमा पूजामा ढकेले। जुनबाट उसको पिता यहोशापातले तिनीहरूलाई मुक्त गरेका थिए, त्यही कुरामा उसले आफ्ना जनताहरूलाई ढकेले। यसपछि हामी देख्छौ एलियाको सन्देश। एलियाको सन्देश, अहिले परमेश्वरले त्यस व्यक्तिलाई बोलाउनुहुन्छ जसलाई तपाईँले बिर्सिसक्नुभयो होला। यो नै मानिसलाई परमेश्वर सधैँ कठिन सन्देश दिनलाई बोलाउनुभयो। मित्र, अनि त्यो मानिस थिए एलिया। बाह्र पदमा भनिएको छ, यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए, त्यसमा त्यो कुरा लेखिएको थियो, तपाईँका पुर्खा दाउदका परमप्रभु यसो भन्नुहुन्छ, तेरा पिता यहोशापात र यहुदाका राजा आसाको चालमा त हिडिनस। हेर्नुहोस् यहाँ, अनि तेह्रदेखि पन्ध्र पदमा भन्छन्, तर आहाबको घरानाले गरे झैं इसरायलका राजाहरूमा वा राजाहरूको चालमा हिँडेर तैले यहुदा र यरुसलेमका बासिन्दाहरूलाई प्रतिमा पूजा वेश्यावृत्ति गर्न लगाई वेश्या समान पारिस, अनि तेरो पिताका परिवारका छोराहरू अर्थात आफ्नै भाइहरूलाई तैले मारिस। तिनीहरू त भन्दा असल मानिसहरू थिए। ती सबै गरेकाले गर्दा परमप्रभु तेरा प्रजा, तेरा छोराहरू, तेरा पत्नीहरू र तेरा सबै धन सम्पत्तिमाथि प्रहार गर्न लाग्नु भएको छ। त आफै चाहिँ निको नहुने आन्द्रा भुँडीको रोगले ग्रसत हुनेछस् र त्यस रोगले गर्दा तेरो आन्द्रा भुँडी बाहिर निस्केर आउनेछ। मित्र, एलिया नै त्यस्तो अगमवक्ता थिए जसले त्यस्तो सन्देश, साहसको सन्देश, तर सत्य सन्देश दिन सक्छ। यो कठोर सन्देश हो, तर त्यस्तै नै सन्देश परमेश्वर यस मानिस योरामलाई एलियाद्वारा दिन चाहनुभयो। यो सन्देश अनुसार तिनको जीवनमा घटना घट्न गइरहेको थियो। अमित्र, यस सन्देशको विषयवस्तुहरू वा सारहरू असाधारण छैनन्। यही किसिमको सन्देश नै एलियाले दिनेछन् भन्ने कुरामा आशा गर्न सक्नुहुनेछ। तर परिस्थितिहरू चाहिँ असाधारण विलक्षण छन्। यसले तीन प्रश्नहरूको खड़ा गर्दछ, को, कहिले, कहाँ। सबभन्दा पहिले यस प्रश्नको विचार गरौं, को, एलिया को हो। यो सन्देश यहोशापातको छोरा योहरामलाई दिइएको छ। राजाको पुस्तकको रेकर्डले हामीलाई भन्दछ कि एलिया यहोशापातको शासनकालको अठारौं वर्षमा स्वर्गीयमा जीवितै उठै लगिए। योरामको शासनकालमा तिनी यो पृथ्वीमा थिएनन्। अनि अनुमान यो छ कि उसले यो अगमबाडी लेख्न सक्दैनन्। त्यसकारण कोही कोही बाइबल विद्यार्थीहरूले यो निष्कर्षमा आउँछन् कि यो अर्को एलिया हुन् तर टिस्बीको एलिया होइनन्। यसले मलाई यस तर्कको याद दिलाउँछ कि शेक्सपियर स्वयंले शेक्सपियरको कामहरूको सम्बन्धको लेख लेखेथे या लेखेका थिएनन्। कसै कसैले विश्वास गर्दछन् कि शेक्सपियरको कामका लेख वा त्यसको लेखक फ्रान्सिस बाकोन वा अरू कुनै थिए। हजुर, यस तर्कको बहसको सम्बन्धमा मलाई मार्क ट्विनको टिप्पणीको मन पराउँछु। उसले भनेथे शेक्सपियरले शेक्सपियरको लेखेनन् तर यो उही उस्तै नाम भएको अर्को मानिसले लेखेथे। म विचार गर्दछु कि यो एलियाको मामलामा पनि टुङ्गो लगाउने उत्तर हो। यदि यो टिस्बीको एलिया नभएको भए परमेश्वरले त्यो स्पष्ट पार्नुहुने थियो। त्यहाँ कुनै असम्भव छेकबार छैन जबसम्म तपाईँ अलौकिकको अस्वीकार गर्नुहुन्न। यदि तपाईँ अलौकिकताको अस्वीकार र इन्कार गर्नुहुन्छ भने तपाईँ केवल यसको मात्र अस्वीकार र इन्कार गर्नुहुन्न तर बाइबलको पनि अस्वीकार र इन्कार गर्नुहुनेछ। मित्र, एलियाले नै यो सन्देशको लेखेका थिए। अहिले दोस्रो प्रश्न हो, कहिले कहिले यो एलियाले लेखे? के उसले यो स्वर्गीयमा जीवितै उठाइ लगेपछि लेखेथे? एकजना ग्रोटियस नाम गरेको टिप्पणीकारले यो विचार गरे कि यो अगमबाडीको पत्र उसले स्वर्गीयबाट पठाएथे। अमित्र, हामी पूर्ण रूपमा इन्कार गर्दछौ। यो केवल एक अन्दाज मात्र हो। त्यहाँ अति नै सरल साधारण स्पष्टीकरण छ। एलियाले आफू स्वर्गीयमा उठाइ लगिनुभन्दा पहिले यो लेखेथे। तपाईँ यो भन्नुहोला, त्यसो भने त्यो त अलौकिक हो। हजुर, त्यो बिल्कुल सही कुरा हो। अनि त्यही नै पोइन्ट म बनाउन कोसिस गरिरहेको छु। अगमबाडी स्वयं नै अलौकिक हो। यो अगमबाडीले भविष्यतिरको कुरालाई नियाल्दछ जुनले पछिबाट स्थान लिनेछ। त्यसले त यसलाई अति नै अद्भुत अगमबाडी बनाउँछ। हामीसँग यसको बारेमा धेरै घटनाहरू शास्त्रमा पाउँदछौ। यसैयाले फारसको साइरसको बारेमा उसको जन्मनु भन्दा 100 वर्ष 200 वर्ष पहिले नै अगमबाडी भएथे वा अगमबाडी गरेथे। दानियलले सिकन्दर महानको बारेमा लेखेथे। एलिसाले आराममा हजालको शासनको अगमबाडी कहेथे। निकाले अगमबाडी कहेथे कि मसीहा बेतलेम भन्ने ठाउँमा जन्मन हुनेछ। अनि हामी शास्त्रमा देख्छौ र इतिहासले प्रमाण गर्दछ कि कसरी यी तमाम अगमबाडीहरू ज्यूको त्यू भएर पूरा भयो। खालि परमेश्वरले मात्र यस्ता यथा तथ्य बिल्कुल ठिकसँग पूरा हुने अगमबाडी दिन सक्नुहुन्छ। अनि अन्तिम प्रश्न हो, कहाँ एलियाले यो अगमबाडी लेखे? एलिया उत्तरी राज्य इसरायलको अगमवक्ता थिए। इतिहासहरूको पुस्तकमा यो मात्र एक स्थान हो जहाँ एलियाको उल्लेख छ, किनभने इतिहासले परमेश्वरको दृष्टिकोणको दिइरहेको छ। के परमेश्वरले एलियामा प्रसन्न हुनुभएन? निश्चय नै उहाँ प्रसन्न हुनुभयो। तब किन एलियाको यस पुस्तकमा धेरै विवरणसहित उल्लेख गरिएको छैन त? परमेश्वरले एलिया र उसको कामको नजर अन्दाज गर्नुहुन्न। परमेश्वरले उत्तरी राज्य इसरायलको सम्पूर्ण इतिहासले नजर अन्दाज गर्नुहुन्छ, उपेक्षा गर्नुहुन्छ, व्यवस्था गर्नुहुन्छ। एलिया उत्तरी राज्य इसरायलको अगमवक्ता थिए अनि यो मात्र एक स्थान हो। एलिया दक्षिणी राज्य यहुदाको राजासँग बोलेथे। उसले यहोशापातको बारेमा कहिले पनि बोलेनन्। कारण यही थियो कि यहोशापात असल राजा थिए र कति पनि एलियाबाट यस्तो कठोर सन्देशको आवश्यक थिएन। अहिले जब उसको छोरा योराम राजा भएर उसको निम्ति एक सन्देश पर्खिरहेको छ, एलियाले आफू स्वर्गीयमा उठाइ लगिनुभन्दा पहिले यो अगमबाडी लेखेथे। एलियाले आफ्नो खास्टो मात्र एलिसासँग छोडेनन् तर उही समयमा योरामको निम्ति यो सन्देश पनि छोडे। यसले यो संकेत गर्दछ कि जब एलिया स्वर्गीयमा उठाइ लगिए उसको सन्देश सिद्धिएको थिएन। यसले मलाई विश्वास गर्न लगाउँछ कि यो मानिस एलिया नै दुईजना साक्षीहरूमध्ये एक हुन् जो प्रकाशको पुस्तकमा 11 अध्यायमा उल्लेख गरिएको छ। उसले फेरि त्यस दिनमा कठोर सन्देश दिन गइरहेका छन् जब मानिसहरू परमेश्वरबाट भौतारी जानेछन्। हजुर, यहाँ हामी के थाहा पाउँछौ भने जब योराम सिंहासनमा विराजमान भए चढे, उसले यो सन्देश आफ्नो महलको अघिल्लो सिँढीमा परेको पत्ता लगाए। त्यो त्यहाँ परमेश्वरको हुलाकद्वारा फ्याँकिराखिएको थियो। हजुर, अगाडि हामी देख्छौ योराममाथि दण्ड खस्दछ। अहिले हामी थाहा पाउँछौ कि जस्तो अगमबाड़ी एलियाले उसको बारेमा कहेथे, सो कुरा उही कुरा ज्योको त्यो उसको जीवनमा पूरा हुनेछ। 16-17 पदमा भनिएको छ, परमप्रभुले यहोरामको विरूद्धमा कुशीहरू नेर बस्ने पलिस्ती र अरबीहरूलाई उक्साउनुभयो। उनीहरूले यहुदालाई आक्रमण गरेर त्यसको भित्र समय छिरी गए। सबै धन सम्पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू पत्नीहरूलाई समेत लगे। कान्छा छोरा अहजाब बाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन। हेर्नुहोस् मित्र, यहाँ परमेश्वरको दण्ड जुन उसको विरूद्धमा भविष्यवाणी भएको थियो त्यो युको त्यो पूरा भयो। मित्र, दुवै असल राजा आसा र यहोशापातको शासन अवधिमा शान्ति थियो, तर यहोरामको शासन अवधिमा अहिले युद्ध आइरहेको छ। किन? युद्ध पापको परिणाम हो। कहिले कहिले हामी सोच्दछौ कि युद्ध रणभूमिमा नै बनाइन्दछ, तर मित्र, युद्ध घरमै स्थान लिनेछ। यो युद्ध मानव हृदयको पापमा शुरू हुन्छ, आरम्भ हुन्छ। अनि 18-20 पदमा भनिएको छ, यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने आन र भुँडीको रोगले ग्रस्त पार्नुभयो। त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो, अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन र भुँडी निस्केर आए र साह्रै दुःख सहेर तिनी मरे। तिनका प्रजाले तिनका पुर्खाहरूको निम्ति गरे झैं तिनको सम्मानमा आगो जलाएनन्। तिनी राजगद्दी आरोहण गर्दा 32 वर्षका थिए। तिनले यरूशलेममा 8 वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक प्रकट गरेन र तिनी दाउदको शहरमा गाडिए, तर राजाको चिहानमा होइन। मित्र, जब उसलाई चिहानमा दफनाइयो, तर तिनको प्रजाले तिनका पुर्खाहरूको निम्ति गरे झैं तिनको सम्मानमा आगो जलाएनन्। यसको मतलब उसको कति पनि आदर देखाइएन। यसले यो देखाउँदछ कि कति धेरै यो मानिसलाई घृणा गरिन्दथ्यो। हामी अर्को अध्यायमा देख्नेछौ कि उसको पत्नी एक अति नै दुष्ट स्त्री थिइन्। हजुर, हामी देख्छौ कि अजयाको दुष्ट शासन। दोस्रो इतिहास 22 अध्यायको 1 पदमा लेखिएको छ, यरूशलेमका बासिन्दाहरूले तिनको सट्टामा तिनका कान्छा छोरा अहजियालाई राजा तुल्याए, किनभने आक्रमणमा अरबैहरूसित मिलेका लुटपिट गर्नेहरूले तिनका सबै ठूला छोराहरूलाई मारेका थिए। यसैकारण यहोरामका छोरा अजया यहुदाका राजा भए। मित्र, दुईदेखि अगाडि हामी हेर्दछौ, राजगद्दी आरोहण गर्दा तिनी 22 वर्षका थिए। तिनले यरूशलेममा 1 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अतल्या थियो। तिनी उम्रीकी नातिनी अतल्या थिइन्। तिनी पनि आहाबको घरानाको चालमा हिँडे, किनभने दुष्ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्लाह दिन्थिन्। आहाबको घरानाले गरे झैं तिनले पनि परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनको पतन गराउने सल्लाहकारहरू थिए। मित्र, अतल्या नै सम्पूर्ण शासनको बागडोर सम्हाल्ने स्त्री थिइन्। तिनी सिंहासनको पछाडि खास शक्ति वा स्रोत थिइन्। तिनी आहाब र इजेबेलको छोरी थिइन् र उम्रीकी नातिनी थिइन्। तिनले कति पनि शासन गर्ने, शासनको आफ्नो हातमा लिने कुराको सपना देख्न कहिले पनि त्याग गरेकी थिइनन्। यो कुराको याद गरौं कि तिनले आफ्नो पति योरामलाई परमेश्वरबाट टाढा अलग गरे। अहिले तिनको छोरा अजयाले तिनको कुरा सुन्छ र उत्तरी राजा इसरायल र आहाबको घरानासँग आफैलाई सम्बन्ध कायम गर्दछ, जुन उसको विध्वंसको कुरा बन्यो। प्रतिशोध सहितको इन्साफ उसमाथि पनि खस्नेछ। 5 पदमा भनिएको छ, 5 पदमा, रामोत गिलातमा आरामका राजा हजायलको विरूद्धमा लड़ाई गर्न तिनले इसरायलका राजा आहाबका छोरा योरामसित मित्रता बाँध्न तिनीहरूको सल्लाह लिए, तर अरामीहरूद्वारा योरामले चोट पाए। हेर्नुहोस् यहाँ, यस पदमा उल्लेखित नाम योराम दक्षिणी राज्यको राजा यहोशापातका छोरा योराम राजा होइनन्, किनकि तिनी पहिले नै मरिसकेका छन्। अहिले यस पदमा उल्लेखित राजा योराम उत्तरी राज्य इसरायलको राजा आहाबका छोरा थिए। अहिले अजया यस आहाबको छोरा योरामसँग मैत्री सम्बन्ध कायम गर्छन् र योराम अरामीहरूसँगको युद्धमा अति नै नराम्रो गरी चोट पाए। अनि छ पदमा लेखिएको छ, र रामोतमा आरामको राजा हजायलसँग भएको लड़ाईमा पाएको चोटबाट निको हुन तिनी फर्केर गए। यहुदाको राजा अजैया इसरायलको राजा योरामसँग भेटघाट गर्न गए, जो इजरायलमा आफ्नो चोटबाट निको भइरहेका थिए। अनि सम्भवत अजैयाले केही मिठाई फलफूलहरू लिएर भेट गर्न गए। अनि सात पदमा लेखिएको छ, सात पदमा, परमप्रभुको इच्छा अनुसार योराम र अजैयाको भेटको अवसर नै योरामको पतनको कारण भयो। यही भेटको समयमा अजैया रोरामसँग निम्सीका छोरा यहुलाई भेट गर्न गए। आहाबको घरानालाई नाश गर्न परमप्रभुले यहुलाई नै नियुक्त गर्नुभएको थियो। चाखलाग्दो कुरा यो छ कि यहुले अजैयालाई जान्दैनथे। यो राजा दक्षिणी राज्य यहुदाबाट त्यहाँ उपस्थित थिए अहिले, र अहिले त्यहाँ के हुनेछ सो कुराको ध्यान दिनुहोस्। आठ पदमा, यहुले आहाबको घरानामाथि न्यायको दण्ड लगाउँदा अजैयाको सेवा गर्ने यहुदाका राजकुमारहरू र तिनका कुटुम्बका छोराहरूलाई भेटाएर यहुले मारे। हेर्नुहोस्, यहुले अहज्यासँग भएको अफिसरहरू र उसका कुटुम्बहरूलाई मारेपछि अहिले यहु अजैयाको खेदो गर्दछन्, जो त्यहाँ इजरायलबाट ज्यान बचाएर भाग्न सफल भएका थिए, तर उसलाई पनि आखिरीमा भेटाइए र मारिए। नौ पदमा लेखिएको छ, त्यसपछि तिनले अजैयालाई खोजे, यहुका मानिसहरूले तिनलाई सामारियामा फेला पारे, तिनीहरूले अजैयालाई यहु कहाँ ल्याएर मारे। आफ्नो पूरा हृदयले परमप्रभुको अगुवाई खोज्ने तिनै यहोशापातका छोरा यिनी हुन् भनेर तिनीहरूले तिनलाई गाडी दिए। त्यसपछि अजैयाका घरानाको कोही पनि राजा गर्न वा राज्य गर्न शक्तिशाली भएनन्। मित्र, यो रक्तपातको अवधि हो। परमेश्वरले यो यसकारणले रेकर्ड गर्नुहुन्छ ताकि हामीले जान्न सकौं कि परमेश्वर पापको इन्साफ गर्नुहुन्छ। उहाँ हामीले यो थाहा पाएको चाहनुहुन्छ कि मानिस आफ्नो पापसित बिना दण्ड उम्कन सक्दैन। यो कति जटिल कुरा छ। मैले पहिले भनिसकेको छु कि पापको बाटो बाङ्गो टिङ्गो र जटिल छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ अतल्याको क्रूर शासन। दश पदमा लेखिएको छ, दोस्रो इतिहास बाइस अध्यायको दश पद, जब अजैयाकी आमा अतल्याले आफ्नो छोरा मरेको देखिन् तब यहुदाका सारा राजकीय घरानालाई नाश गर्न तिनी निस्किन्। हेर्नुहोस् त, यो अतल्या कति धेरै निष्ठुर क्रूर स्त्री थिइन्। उसले आफ्ना नातिहरूलाई मार्न चाहन्थिन्। तिनले सबै आफ्ना नातिहरूलाई मारिन् सिवाय एकजना, किनभने तिनले उसलाई पत्ता लगाउन सकेन। अनि एघार बार पदमा भनिएको छ, तर यहोराम राजाकी छोरी यहोसेबाले अजैयाका छोरा युआसलाई मारिन लागेका राजकुमारहरूको बीचबाट सुटुक्क भगाएर लगिन् र त्यसकी धाई र त्यसलाई एउटा सुत्ने कोठाभित्र लुकाइराखिन्। यहोराम राजाकी छोरी र पुजारी यहोदादाकी पत्नी यहोसेबा अजाइएकी दिदी भएकी हुनाले तिनले युआसलाई अतल्याको हातबाट लुकाइराखिन् र अतल्याले त्यसलाई मार्न पाएनन्। अनि बारपद, अतल्याले देशमा राज्य गर्दा युआस तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे। मित्र, यदि यस सानो केटालाई नछिपाएको भए, नलुकाएको भए, दाउदको वंश लाइन पूर्ण रूपमा सखाप हुने थियो, खत्तम हुने थियो, अनि मसीहा दाउदको लाइनबाट आउनु हुनेछ भन्ने परमेश्वरको प्रतिज्ञा कहिले पनि पूरा हुने थिएन। तपाईँ देख्न सक्नुहुन्छ कि शैतानले पटक पटक त्यस लाइनलाई, वंशलाई नाश गर्न प्रयत्न गर्यो, जुन लाइनले ख्रिस्टसम्म डोर्याउने थियो। तपाईँलाई यादै होला, मिश्रमा सबै नर यहुदी साना बालकहरूलाई शैतानले मिश्री फारोलाई मार्न उक्सायो ताकि ख्रिस्टसम्म डोर्याउने वंश लाइनलाई नाश गर्न सकुन् र ख्रिस्ट यो पृथ्वीमा नआउन्। अनि त्यति मात्र होइन, हामानको समयमा पनि शैतानले सबै यहुदीहरूलाई जरा समेत नामेट गर्न कोशिश गरेको थियो। येशूको जन्मपछि शैतान हेरोदद्वारा आफ्नो योजना येशूलाई मारेर पूरा गर्न कोशिश गर्यो। बेतलेम र त्यहाँका वरिपरिका ससाना नर बालकहरूलाई संहार गरेर। अहिले यहाँ अर्को घटना छ, शैतानले अतल्याद्वारा दाउदको वंशलाई लाइनलाई झण्डै पूरै खत्तम गरेका थिए। त्यहाँ खालि एकजना मात्र बचेका थिए। यो सानो बच्चा युआस खालि एक वर्षका थिए जब उसलाई छिपाइएको थियो। उसलाई छ वर्षसम्म मन्दिरमा छिपाइयो। त्यस समयमा त्यस दुष्ट क्रूर रक्तपाती स्त्रीले त्यस मुलुकमा शासन गरियो। यसरी हामी देख्दछौ कि परमेश्वरले त्यो दाऊदको वंशलाई निरन्तरता दिन कसरी यस सानो बालकलाई लुकाएर छिपाएर राख्नुभयो। अर्को दिनहरूमा देख्दछौ कि यो मानिस वास्तवमा असल परमेश्वरको भक्त, परमेश्वरको डर भय राख्ने व्यक्ति थिए।
प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।